بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراجیہ ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتا، آج بھی اپنے کارکرم کا آرمبھ ہم قرآن مجید کی پوتر آیتوں کی تلاوت اور ان کے انواد سے کریں گے۔ آج آپ سورہ آلہ کی آیت کرمانک 1 سے 17 تک کی تلاوت اور اس کا انواد سنیں گے۔ قاری ہیں سورگی محمد صدیق منشاوی۔
بسم اللہ الرحمن الرحیم، سبح اسم ربک الاعلی الذی خلق فسوى والذی قدر فہدا والذی اخرج المرعى فجعله غثاء أحوى سنقرئك فلا تنسى إلا ما شاء فذكر إن نفعت الذكرى سيذكر من يخشى ويتجنبها الأشقى الذي يصلى النار الكبرى ثم لا قد أفلح من تزكى وذكر اسم ربه فصلى بل تؤثرون الحياة الدنيا والآخرة خير
صدق اللہ العظیم۔
اللہ کے نام سے جو اتنت کرپاشیل اور دیاوان ہے، ہی پیغمبر اپنے سروچ پالنہار کے نام کا گنگان کیجئے، جس نے پیدا کیا پھر ٹھیک ٹھاک کیا، جس نے بھاگیہ نردھارت کیا پھر مارگ دکھایا، جس نے ونسپتی اگائی پھر اسے سوکھا اور کالا بنا دیا۔ پھر ہم آپ کو شیگر ہی اس پرکار قرآن پڑھائیں گے کہ پھر آپ بھولیں گے نہیں، سوائے یہ کہ ایشور ہی یہ چاہے کہ نسندیہ وہ ہر سپشٹ اور چھپی بات کو جانتا ہے، اور ہم آپ کو ہر بھلے کاری کے لیے تیار کر دیں گے۔ اتہ نصیحت کیجئے، یدی نصیحت لاپ پرد ہو، اور شیگر ہی ایشور سے ڈرنے والا ویکتی نصیحت حاصل کر لے گا، کنتو اتین درباگ والا اس سے کترائے گا، وہی جو بڑی آگ میں گر پڑے گا، پھر وہ اس میں نہ تو مرے گا نہ ہی جیے گا۔ نشچت روپ سے جس نے اپنے آپ کو پوتر بنا لیا وہ سفل ہو گیا، اور جس نے اپنے پالنہار کے نام کا اسمرن کیا پھر نماز ادا کی۔ نہیں، بلکہ تم تو سانسارک جیون کو پراتھمکتا دیتے ہو، جبکہ پرلوک ادھک اتم اور شیش رہنے والا ہے۔
دوستوں، آپ سن رہے ہیں ریڈیو تہران کی ہندی سیوا۔ ہمارے پرسارن کو آپ شارٹ ویو میں 25 میٹر بینڈ برابر 11,860 کلو ہرٹز پر سن رہے ہیں۔ دوستوں، ہمارا ای میل آئی ڈی ہے hindi@aws.irib.ir۔ ہماری ویب سائٹ کا پتہ ہے parstoday.ir/hi۔ آج بدھوار ہے، اردو بہشت ماہ کی 6، شوال کی 5 اور اپریل کی 26 تاریخ۔ ہمارے آج کے کارکرموں کی روپ ریکھا کچھ اس پرکار ہے۔ سب سے پہلے آپ وشو سماچار سنیں گے، اس کے اوپرانت راجنیتک چرچا کا دینک کارکرم پرسارت کیا جائے گا۔ راجنیتک چرچا کے اوپرانت آپ کارکرم سنیں گے آشا کی کرن، اور سبھا کے انت میں آپ سنیں گے کارکرم آج کل۔ تو دوستوں، یہ تو تھی ہمارے آج کے کارکرموں کی روپ ریکھا، اور ابھی آپ کچھ کشنوں میں ریڈیو تہران سے وشو سماچار سنیں گے۔ اب آپ ریڈیو تہران سے وشو سماچار سنیے۔
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ ودیش منتری کا کہنا ہے کہ کھیتر میں ودیشی سینی اپستھتی کا کھیتر پر برا اثر پڑ رہا ہے۔ ایران نے جاسوسی کرنے والے دشمنوں کے 3 ویمانوں کو ہیک کر لیا۔ سیریا نے اسرائیل کو دے دیا کڑا سندیش، ایک اور اسرائیلی ڈرون کو مار گرایا۔ چھتیس گڑھ میں سرکشا کرمیوں پر بڑا حملہ، 10 ہتاحت۔ اور اب آپ مریم مرتادی اور اختر عباس سے وستار سے سماچار سنیے۔
ایران کے ودیش منتری حسین امیر عبداللہیان نے کہا ہے کہ کھیتر میں ودیشی سینی اپستھتی کا کھیتریہ سرکشا پر پرتیکول اثر پڑ رہا ہے۔ منگلوار کو مسقط میں اپنے عمانی سمکش سید بدر البو سعیدی کے ساتھ ملاقات میں ایران کے ودیش منتری نے کہا کہ کھیتری سرکشا کے لیے کھیتری دیشوں کے بیچ سہیوگ ضروری ہے، جبکہ ودیشی اپستھتی اور ہستکشیپ سے استھتی ادھک جٹل ہوتی ہے۔ فلسطینیوں پر اسرائیل کے اتیاچاروں کی نندا کرتے ہوئے انہوں نے کہا کہ عمان دوارا پیڑت فلسطینیوں کا سمرتھن سراہنیہ قدم ہے۔ ایران اور عمان کے بیچ دوپکشی سمبندھوں اور مدوں کا الیکھ کرتے ہوئے امیر عبداللہیان نے دونوں دیشوں کے سمبندھوں کو دوستانہ بتایا، اور کہا کہ نکٹ بھوشیہ میں دونوں دیشوں کے راشٹردھیکش ایک دوسرے دیشوں کا دورہ کریں گے، جو دوپکشی سمبندھوں میں میل کا پتھر ثابت ہوں گے۔ ایران کے ودیش منتری نے تہران اور ریاض کے بیچ وارتا کی میزبانی کے لیے مسقط اور بغداد کا بھی آبھار جتایا۔
اسلامی گنراج ایران کے ودیش منتری حسین امیر عبداللہیان نے یمن کے وارتا کار ٹیم کے پرمکھ محمد عبدالسلام سے وارتا میں کہا کہ تہران ہر اس پریاس کا سواگت کرے گا جس کا پرینام یمنی جنتا کے پریوشٹن کی سماپتی، اس دیش میں یدھ ویرام اور یمن کے راجنیتک گٹوں میں سہمتی کے روپ میں سامنے آ سکتا ہے۔ ایران کے ودیش منتری نے یمن کے نیشنل سلویشن سرکار کی وارتا کار ٹیم کے پرمکھ محمد عبدالسلام سے ملاقات میں، جو مسقط میں ایران میں ईरान के दूतावास में अंजाम पाई एकजुट यमन के महत्व की आवश्यकता पर जोर दिया। इस मुलाकात में ईरान के विदेश मंत्री ने यमन में मानवीय मामलों और कैदियों के आदान प्रदान के बारे में यमन में होने वाली कार्रवाइयों को सकारात्मक बताया। इस मुलाकात में यमन की नेशनल सल्वेशन सरकार की वार्ताकार टीम के प्रमुख मोहम्मद अब्दुसलाम ने भी यमन के लिए ईरान की मानवता प्रेमी मदद के जारी रहने की सराहना की और विभिन्न क्षेत्रों में सना में और सऊदी अरब से होने वाली वार्ताओं की ताजा स्थिति से उन्हें अवगत कराया।
संयुक्त राष्ट्र संघ में ईरान के स्थायी प्रतिनिधि अमीर सईद एरवानी ने कहा है कि सुरक्षा परिषद ने अपनी चुप्पी से फिलिस्तीनी जनता को स्थायी उग्रवाद के कगार पर खड़ा कर दिया है। पश्चिम एशिया और फिलिस्तीन के हालात की समीक्षा के लिए मंगलवार को संयुक्त राष्ट्र संघ की सुरक्षा परिषद की बैठक हुई। इस बैठक को संबोधित करते हुए ईरान के स्थायी प्रतिनिधि अमीर सईद एरवानी ने कहा कि 75 साल हो गए और फिलिस्तीनी राष्ट्र सैन्य शासन द्वारा लगातार आक्रामकता उग्रवाद और उत्पीड़न का सामना कर रहा है और उनकी जमीनों को हड़पने उनकी घेराबंदी उनकी समाप्त संपत्ति खेतों और बगीचों उनके शहरों पर कब्जे किए जा रहे हैं और लोगों को अपने घरों को छोड़ने पर मजबूर किया जा रहा है। संयुक्त राष्ट्र संघ में ईरान के प्रतिनिधि ने कहा कि इस साल की शुरुआत से फिलिस्तीनी जनता ज़ायनी सैनिकों और अवैध ज़ायनी बस्तियों के निवासियों द्वारा अत्यधिक चरमपंथ और उत्पीड़न का सामना कर रही है जिसमें अब तक 100 फिलिस्तीनियों की मौत हो चुकी जिनमें 21 बच्चे शामिल हैं। उनका कहना था कि आम नागरिकों को गिरफ्तार या निशाना बनाया जा रहा है। लगभग 5,000 फिलिस्तीनियों को अवैध रूप से और मनमाने ढंग से कैद में रखा गया है जिनमें 31 महिलाएं और 170 बच्चे शामिल हैं।
ईरान और सऊदी अरब के बीच राजनीतिक संबंधों की बहाली के साथ ही दोनों देशों के बीच व्यापार भी शुरू हो गया है। इस्लामी गणराज्य ईरान के उद्योग खनन और व्यापार मंत्री सैयद रजा फातिमे अमीनी ने ईरान और सऊदी अरब के बीच व्यापार शुरू करने की घोषणा करते हुए कहा कि सऊदी अरब में ईरानी सामानों का प्रवेश कार्यसूची में शामिल है। उन्होंने कहा कि तेहरान और रियाज के बीच उत्पादों का लेनदेन जल्द शुरू होगा। ईरान के उद्योग मंत्री ने कहा कि ईरान और सऊदी अरब के बीच व्यापार शुरू होने के साथ ही हमने माल के निर्यात की प्रक्रिया शुरू कर दी है। ईरान के विदेश मंत्री हुसैन अमीर अब्दुल्लाहियान और सऊदी अरब के विदेश मंत्री फैसल बिन फरहान ने गुरुवार 17 अप्रैल को चीन में भेंटवार्ता की। 2016 के बाद दोनों देशों के विदेश मंत्रियों के बीच ये पहली मुलाकात थी।
ये समाचार रेडियो तेहरान से प्रसारित किए जा रहे हैं। ईरान इलेक्ट्रॉनिक्स इंडस्ट्रीज IEI के मुख्य कार्यकारी अधिकारी का कहना है कि ईरानी विशेषज्ञों ने शत्रुओं के 3 विमानों को सफलतापूर्वक हैक करने के लिए इलेक्ट्रॉनिक युद्ध रणनीति का इस्तेमाल किया क्योंकि ये विमान देश की वायुसीमा में जासूसी मिशन पर थे। ब्रिगेडियर जनरल अमीर रस्तगिरी ने बताया कि हालिया दिनों में एक दुश्मन विमान ने हमारे उड़ान सूचना क्षेत्र में घुसपैठ की और सूचनाओं को एकत्रित करने के लिए तरंगे छोड़ना शुरू कर दी। उन्होंने कहा कि हमने सीधे विमान का सामना किया। दुश्मन के पायलट ने सोचा कि उसके विमान के सिस्टम में कोई तकनीकी खराबी हो गई, इसलिए उसने अपने कमांड सेंटर से संपर्क किया और उसे समस्या और वापस लौटने के फैसले की जानकारी दी। उस संचार का रिकॉर्ड हमारे पास मौजूद है। ब्रिगेडियर रस्तगिरी ने कहा कि जैसे ही हमने उस विमान को जैम करना शुरू किया, उसकी मदद के लिए वहां पहुंचे 2 अन्य विमानों ने महसूस किया कि ईरानी ग्राउंड सिस्टम उन्हें बाधित कर रहा है, जिसके बाद उन्होंने अपने कमांड सेंटर को क्षेत्र में एक जैमिंग सिस्टम के मौजूद होने और वहां काम करने में असमर्थता के बारे में सूचित किया।
इसराइल के मीडिया सूत्रों का कहना है कि सीरिया में ज़ायनी सेना का एक ड्रोन गिर गया है। इसराइल के टीवी चैनल 14 ने सीरिया की वायुसीमा में ज़ायनी सेना के एक ड्रोन विमान गिरने की सूचना दी है। हालांकि इसराइली टीवी चैनल की इस रिपोर्ट में इस ड्रोन के बारे में या उसके गिरने के लोकेशन के बारे में अधिक जानकारी साझा नहीं की गई है। इसराइल और सीरिया ने भी आधिकारिक रूप से अभी तक इस ड्रोन के बारे में कोई बयान जारी नहीं किया है। हालांकि ऐसी संभावना जताई जा रही है कि इसराइल का ड्रोन विमान किसी खराबी या तकनीकी समस्या की वजह से नहीं गिरा बल्कि मार गिराया गया हो। आए दिन इसराइल सीरिया की वायुसीमा का उल्लंघन करते हुए इस अरब देश पर हवाई हमले करता रहता है, जबकि दमिश्क ने कई बार संयुक्त राष्ट्र संघ में इस अपराध की शिकायत की है। पिछले कुछ महीनों के दौरान सीरियाई अधिकारियों ने चेतावनी देते हुए कहा है कि ज़ायनी शासन उनके धैर्य का अधिक इम्तिहान लेना बंद करे और अगर ऐसा नहीं किया गया तो उसे इस अपराध का खामियाजा भुगतना पड़ेगा।
सीरिया के विदेश मंत्री ने कहा है कि फिलिस्तीन के विदेश मंत्री ने कहा है कि फिलिस्तीनी जनता की समस्याओं और परेशानियों के दिन अब खत्म होने वाले हैं। फिलिस्तीन के विदेश मंत्री रियाज मालिकी ने संयुक्त राष्ट्र संघ की सुरक्षा परिषद में अपने भाषण में फिलिस्तीन की धरती पर अधिग्रहण के आरंभ या नकबा डे की ओर इशारा करते हुए कहा कि 70 साल से अधिक का समय गुजर चुका है اس کے باوجود بھی آج بھی فلسطینیوں کو ان کے گھروں سے زبردستی نکالنے اور فلسطینیوں کی زمینوں کو ہڑپ کرنے کا کرم جاری ہے۔ فلسطین کے ودیش منتری نے اس بات کا الیکھ کرتے ہوئے کہ اگر سنیکت راشٹر سنگھ کے سرکشا کے گھوشنا پتر پر پرتبدھتا کی جاتی ہے اور سرکشا پریشد کے پرستاؤں پر عمل کیا جاتا تو فلسطین میں شانتی کافی پہلے استھاپت ہو چکی ہوتی اور نسل بھید کا صفایا ہو چکا ہوتا۔ کہا کہ فلسطینیوں کی سمسیاں اور پریشانیوں کے ختم ہونے کا سمے آ چکا ہے۔
بھارت کے راجیہ چھتیس گڑھ کے دنتےواڑہ ضلع میں بدھوار کو نکسلیوں دوارا کیے گئے وسفوٹ میں 10 پولیس کرمیوں اور ایک چالک کی موت ہو گئی۔ گرہ منترالے کے ستروں کے مطابق نکسلیوں نے پوری پلاننگ سے آئی ای ڈی بچھائی تھی اور جوانوں کو لے کر جا رہے واہن کا ٹائر سیدھا آئی ای ڈی پر پڑا، جس وجہ سے بڑا دھماکہ ہوا۔ ایک ورشٹھ ادھیکاری نے بتایا کہ یہ گھٹنا ارنپور تھانہ کھیتر کے انترگت اس سمے ہوئی جب راجیہ پولیس کے ضلع ریزرو گارڈ کا ایک دل نکسل ورودھی ابھیان سے لوٹ رہا تھا۔
بھارت کے راج پنجاب کے 5 بار مکھیمنتری رہے پرکاش سنگھ بادل کا منگلوار کو موہالی کے ایک اسپتال میں 95 ورش کی آیو میں ندھن ہو گیا۔ پرکاش سنگھ بادل 1996 سے 2008 تک شرومنی اکالی دل کے ادھیکش بھی رہے ہیں۔ پرکاش سنگھ بادل کا جنم 8 دسمبر 1927 کو پنجاب کے بٹھنڈا ضلع کے ابول خرانہ گاؤں میں ہوا تھا۔
ایک آئی اے ایس ادھیکاری اور گوپال گنج کے ضلع ادھیکاری جی کرشنیا کی ہتیا کے دوشی ٹھہرائے گئے پورو سانسد آنند موہن سنگھ کی نئے جیل نیموں کے تحت رہائی کو لے کر راجنیتی دلوں آئی اے ایس ایسوسی ایشن سے لے کر ان کے پریوار نے بھی روش جتایا ہے۔
سوڈان کے معاملوں میں سنیکت راشٹر سنگھ کے وشیش دوت کا کہنا ہے کہ دیش میں یدھ ورام کے لیے کوئی پکش گمبھیر نہیں ہے۔ سوڈان میں سنیکت راشٹر سنگھ کے دوت والکر پرتس نے منگلوار کو نیو یارک میں آیوجت ہونے والی سرکشا پریشد کی بیٹھک میں یہ بیان دیا۔
لیبیا کے پاس بھومدھیہ ساگر میں شرنارتھیوں اور پرواسیوں کی دو ناؤں کے پلٹ جانے سے 57 لوگوں کی موت ہو گئی ہے۔ ایک ودیشی سماچار ایجنسی کے مطابق لیبیا کے تٹیہ علاقوں میں دو پرواسی ناؤں کے ڈوبنے سے 57 لوگوں کی موت ہو گئی اور کئی لاپتہ ہو گئے۔ لیبین کوسٹ گارڈ کے مطابق ایک بچے سمیت 11 لوگوں کے شو برامد کیے گئے ہیں۔ درگھٹنا گرست ناؤں کے 4 یاتری تیر کر کنارے پر آ گئے۔ ناؤں میں سوار پرواسی پاکستانی، بنگلہ دیش، مصر، سیریا اور ٹیونیشیا کے بتائے جا رہے ہیں۔
طالبان لڑاکوں نے اگست 2021 میں کابل ایئرپورٹ پر ہوئے بم دھماکوں کے لیے داعش کے ذمہ دار ماسٹر مائنڈ کو مار گرایا ہے۔ یہ حملہ یہ جانکاری طالبان کے ایک پروکتا نے دی ہے۔ اور اسی کے ساتھ ریڈیو تہران سے انتراشٹری سماچار سماپت ہوئے۔
یہ تہران ہے اسلامی گنتانت ایران کی آواز۔
راجنیتک چرچا۔
دوستوں، راجنیتک چرچا کے دینک کارکرم کے ساتھ اپستھت ہیں، قائم رضوی کا سلام سویکار کیجیے۔ حزب اللہ اور فلسطینی پرتیرودھی گٹوں کے بیچ سہیوگ سے اسرائیل چنتت۔ اتری کوریا کو ڈرانے کے لیے امریکہ کی نئی چال اور دلی کے مکھیہ منتری کے گھر پر راجنیتی۔ تو دوستوں، ان وشیوں کو ہم آج کے کارکرم میں شامل کریں گے۔ زائونی شاسن کا ماننا ہے کہ پرتیرودھی گٹوں کے بیچ پرسپر سہیوگ کے کارن رمضان کے بعد کھیتر میں کھیل پلٹ بھی سکتا ہے۔ اس سمبندھ میں وستار سے بتا رہے ہیں سید میسم۔
اسرائیل میں سینیہ اور سرکشا گلیاروں کا ماننا ہے کہ حال ہی میں زائونی سینا اور فلسطینی پرتیرودھی گٹوں کے بیچ ہونے والی جھڑپوں کے کارن پوتر رمضان کا مہینہ ختم ہونے کے بعد زائونی شاسن کو कठिन चरण का सामना है और उसे मल्टी फ्रंट पर लड़े जाने वाले किसी भी संभावित युद्ध को टालने का हर संभव प्रयास करना चाहिए। रमजान के महीने में ज़ायोनी सैनिकों ने मस्जिदुल अक्सा में घुसकर फिलिस्तीनियों के साथ मारपीट की थी और सैकड़ों लोगों को गिरफ्तार कर लिया था। मुसलमानों के तीसरे सबसे पवित्र धार्मिक स्थल के इस अनादर के बाद इस्लामी प्रतिरोधी गुटों में रोष था, जिसके जवाब में गजा पट्टी और लेबनान से अवैध अधिकृत फिलिस्तीनी इलाकों में रॉकेट दागे गए थे। इसराइल के टीवी चैनल बाहरा ने लेबनान से दागे जाने वाले रॉकेटों का उल्लेख करते हुए कहा है, अब रमजान के बाद इसराइल को एक खतरनाक और जटिल स्थिति के लिए तैयार रहना चाहिए, क्योंकि रमजान के बाद रणनीतिक रूप से हमास मल्टी फ्रंट पर खुद को बहुत ज्यादा मजबूत करेगा, जिससे इलाके में बाजी पलट सकती है। हालिया दिनों में हमें इसराइल की रक्षात्मक शक्ति के बारे में काफी चर्चा सुनने को मिल रही है। हालांकि इससे पहले तक इसराइल की रक्षात्मक और आक्रामक शक्ति को अभेद समझा जाता था, लेकिन 2006 में हिजबुल्ला और ज़ायोनी शासन के बीच 33 दिवसीय युद्ध के बाद इलाके में शक्ति का संतुलन काफी हद तक बदल गया और इसराइल की अभेद समझे जाने वाली रक्षात्मक शक्ति की पोल खुल गई। 2021 में हमास के साथ टकराव में भी इसराइली सैन्य शक्ति की कई कमजोरियां खुलकर सामने आईं और अब हालत यह है कि इसराइल गजा स्थित फिलिस्तीनी प्रतिरोधी गुटों से टकराने से पहले कई बार सोचता है। पिछले कुछ वर्षों के दौरान हमने किसी भी टकराव में देखा है कि पलक झपकते ही विभिन्न दिशाओं से सैकड़ों रॉकेट अवैध अधिकृत फिलिस्तीनी इलाकों का रुख करते हैं, जिसका मुकाबला करना ज़ायोनी सेना के बस की बात नजर नहीं आती है। ज़ायोनी शासन को एक दूसरी सबसे बड़ी चिंता लेबनान और फिलिस्तीन के प्रतिरोधी मोर्चों के बीच समन्वय की है, जो दिन प्रतिदिन मजबूत होता जा रहा है। इसराइली अधिकारियों का मानना है कि अब झड़पों और लड़ाइयों के समीकरण बदल रहे हैं और फिलिस्तीनी प्रतिरोध को अन्य इस्लामी प्रतिरोधी मोर्चों से अलग करके रखना लगभग असंभव हो चुका है।
उत्तरी कोरिया को स्पष्ट संदेश देने या फिर दूसरे शब्दों में उसको डराने के लिए अमेरिका परमाणु हथियारों को दक्षिणी कोरिया में तैनात करने जा रहा है। एक समीक्षा के साथ उपस्थित हैं मोहम्मद मेहदी।
अमेरिका के पूर्व राष्ट्रीय सुरक्षा सलाहकार जॉन बोल्टन ने कहा है कि अमेरिका को चाहिए कि वो अपने परमाणु हथियारों को उत्तर कोरिया को चेतावनी देने के लिए दोबारा दक्षिण कोरिया में तैनात करे। उन्होंने मंगलवार को कहा कि अमेरिका को चाहिए कि वो अपने परमाणु हथियारों को एक बार फिर दक्षिण कोरिया में तैनात करे ताकि उत्तर कोरिया को स्पष्ट संदेश दिया जा सके। जॉन बोल्टन का ये बयान उस वक्त सामने आ रहा है जब दक्षिण कोरिया के राष्ट्रपति अपने अमेरिकी समकक्ष जो बाइडेन से भेंट वार्ता के लिए आजकल वाशिंगटन में हैं और अपेक्षा है कि दोनों पक्ष क्षेत्र में अपने घटकों की रक्षा के लिए परमाणु हथियारों की तैनाती के बारे में भी वार्तालाप करेंगे। अमेरिका हर कुछ समय बाद दक्षिण कोरिया के साथ संयुक्त सैन्य अभ्यास करके ये दिखाना व बताना चाहता है कि सियोल के साथ उसके बहुत गहरे संबंध हैं। सियोल में आयोजित एक कार्यक्रम में जॉन बोल्टन ने कहा कि दक्षिण कोरिया में एक बार फिर अमेरिका द्वारा अपने परमाणु हथियारों के तैनात किए जाने से इस देश के लोगों की सुरक्षा की भावना में वृद्धि का कारण बनेगा और साथ ही प्योंगयांग के लिए चेतावनी होगा। उन्होंने कहा कि कोरिया प्रायद्वीप में परमाणु हथियारों का दोबारा तैनात किया जाना उत्तर कोरिया को रोकने हेतु हमारे इरादे की गंभीरता का सूचक भी होगा। अमेरिका ने वर्ष 1958 में दक्षिण कोरिया में अपने परमाणु हथियारों को तैनात किया था और वर्ष 1991 में उन्हें वहां से निकाल लिया। अमेरिका उस समय से इस बात के प्रति वचनबद्ध हुआ है कि वो अपनी पूरी संभावनाओं व हथियारों के साथ दक्षिण कोरिया की रक्षा करेगा। ध्यान योग्य बिंदु यह है कि अगर अमेरिका देशों के मध्य शांति व सुरक्षा स्थापित करने के लिए प्रयास करता है तो उससे पूछा जाना चाहिए कि उसने दक्षिण कोरिया में परमाणु हथियारों को क्यों तैनात किया था। क्या उसके इस काम से कोरिया प्रायद्वीप में शांति स्थापित हो गई? अमेरिका स्वयं को एक जिम्मेदार देश कहता हुआ समझता है, पर अमल में हम देखते हैं कि जो काम अमेरिका कर चुका है और कर रहा है वो दुनिया के किसी भी देश ने न तो किया है और न ही कर रहा है। मिसाल के तौर पर अमेरिका ने वर्ष 1945 में जापान के दो नगरों हिरोशिमा और नागासाकी पर परमाणु बमबारी करके सामूहिक रूप से 2,00,000 से अधिक जापानियों को मौत के घाट उतार दिया। जापान के इन दोनों नगरों में जान माल की भारी तबाही हुई और रोचक बात यह है कि इस महाअपराध के लिए अमेरिका ने आज तक जापान से माफी तक नहीं मांगी है। कितनी अजीब बात है कि अगर फिलिस्तीनियों की शहादत प्रेमी कार्रवाई में कोई ज़ायनी मारा जाता है तो अमेरिका और उसकी हामी हाँ मिलाने वाले उस फिलिस्तीनी को आतंकवादी कहते हैं, जबकि ज़ायनी लाखों फिलिस्तीनियों का खून बहा चुके हैं। परंतु जब अमेरिका 2,00,000 से अधिक जापानियों को मौत के घाट उतार देता है तो वो आतंकवाद की परिभाषा भूल जाता है और पूरी दुनिया को मानवाधिकारों की रक्षा और डेमोक्रेसी जैसी चीजों का पाठ पढ़ाता फिरता है। विश्व जनमत अब इस बात को बहुत अच्छी तरह समझ गया है कि अमेरिका मानवाधिकार के विषय का प्रयोग वाशिंगटन की वर्चस्ववादी नीतियों के विरोधी देशों पर दबाव डालने के हथकंडे के रूप में करता है। ईरान, उत्तर कोरिया और रूस जैसे देशों के खिलाफ अमेरिका के बहुत से प्रतिबंधों को इसी परिप्रेक्ष्य में देखा जा सकता है।
और श्रोताओं, अब रुख करते हैं हम भारत का। आम आदमी पार्टी के नेता संजय सिंह ने कहा है कि ये सभी जानते हैं कि अडानी और सत्यपाल मलिक जैसे मुद्दों से ध्यान उठाने के लिए भाजपा ने केजरीवाल के घर का विषय उठाया है। उन्होंने कहा है कि इन सभी गंभीर मुद्दों से जनता का ध्यान हटाने के लिए ये एक षड्यंत्र रचा गया है। नई दिल्ली से शमशाद काजमी की रिपोर्ट।
यूं तो भारतीय जनता पार्टी और कांग्रेस दिल्ली के मुख्यमंत्री अरविंद केजरीवाल पर कई मुद्दों को लेकर हमले करती रहती हैं, परंतु मुख्यमंत्री के सरकारी आवास के सौंदर्यीकरण को लेकर विवाद उत्पन्न हो गया है। भाजपा ने आरोप लगाया है कि आवास के सौंदर्यीकरण पर उस समय लगभग 45 करोड़ रुपए खर्च किए गए जब दिल्ली कोविड महामारी से जूझ रही थी। पार्टी ने कहा कि इतनी बड़ी राशि उस समय आखिर क्यों खर्च की गई जब अधिकांश सार्वजनिक विकास कार्य ठप पड़े थे। भाजपा ने दिल्ली के मुख्यमंत्री अरविंद केजरीवाल से नैतिकता के आधार पर इस्तीफा देने की मांग की है। इसी मांग को लेकर भाजपा कार्यकर्ताओं ने मुख्यमंत्री आवास के बाहर विरोध प्रदर्शन किया और नारेबाजी की। भाजपा ने कहा कि इससे सिद्ध होता है कि केजरीवाल एक घर में नहीं बल्कि एक शीश महल में रहते हैं। भाजपा प्रवक्ता संबित पात्रा ने मुख्यमंत्री केजरीवाल पर हमला करते हुए कहा कि एक कमरे के मकान में रहने की बात करने वाले केजरीवाल महाराजा का जीवन व्यतीत कर रहे हैं और वे अपने शीश महल के सौंदर्यीकरण में उस समय व्यस्त थे जब कोरोना महामारी पीक पर थी और लोगों की मौत हो रही थी। भाजपा पर पलटवार करते हुए आम आदमी पार्टी ने भाजपा पर ओछी राजनीति करने का आरोप लगाया। आम आदमी पार्टी ने कहा कि मुख्यमंत्री आवास किसी की निजी संपत्ति नहीं है। आम आदमी पार्टी के सांसद संजय सिंह ने दिल्ली में एक संवाददाता सम्मेलन में कहा कि देश के बड़े मुद्दों से ध्यान हटाने के लिए अरविंद केजरीवाल के घर को लेकर चर्चा की जा रही है। उन्होंने कहा कि दिल्ली के मुख्यमंत्री जिस घर में रहते हैं वह 1942 में बनाया गया था जिसकी 3 छतें अब तक गिर चुकी हैं। उन्होंने कहा कि पीडब्ल्यूडी के निर्देश पर इस सरकारी संपत्ति को तोड़कर नया घर बनाया गया है जिसकी कुल लागत 30 करोड़ रुपए है। संजय सिंह ने प्रधानमंत्री सहित भाजपा के नेताओं के खर्चे का ब्यौरा दिया और कहा कि पुलवामा हमले के समय लापरवाही क्यों बरती गई और नियमों के खिलाफ जाकर अडानी को कोयला खदान क्यों दी गई। इन मुद्दों पर चर्चा नहीं होती लेकिन दिल्ली के मुख्यमंत्री के घर को चर्चा का विषय बनाया जाता है। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
इसी के साथ राजनीतिक चर्चा का दैनिक कार्यक्रम यहीं पर समाप्त होता है।
दोस्तों, आप सुन रहे हैं रेडियो तेहरान की हिंदी सेवा और अब आपकी सेवा में प्रस्तुत है कार्यक्रम आशा की किरण।
आशा की किरण।
दोस्तों, साप्ताहिक कार्यक्रम आशा की किरण की एक अन्य कड़ी के साथ आपकी सेवा में हाजिर हैं। मोहम्मद मेहंदी का सलाम स्वीकार कीजिए। दोस्तों, महामुक्तिदाता इमाम महदी अलैहिस्सलाम के बारे में पैगम्बर इस्लाम का कथन है कि जब महदी का जहूर होगा तो वो सलीब को तोड़ देंगे और ईसा उनके पास होंगे। पैगम्बर इस्लाम की इस हदीस से बिल्कुल साफ है कि महामुक्तिदाता के जहूर के बाद पूरी दुनिया में समस्त लोगों का एक ही धर्म इस्लाम होगा। इस्लाम के अलावा कोई भी न तो दूसरा धर्म होगा और न ही उसका मानने वाला। पांचवें इमाम इमाम मोहम्मद बाकिर अलैहिस्सलाम की हदीस है कि जब महामुक्तिदाता का जहूर होगा तो वे एक गुफा से सच्ची तौरात, हजरत मूसा की लाठी और हजरत सुलेमान की अंगूठी निकालेंगे। इमाम जाफर सादिक अलैहिस्सलाम फरमाते हैं कि जब इमाम महदी का जहूर होगा तो नए आदर्शों व सुन्नतों के साथ की अरब कौम व जाति पर बहुत सख्त होगा। रिवायतों में है कि जब मानवता के मुक्तिदाता इमाम महदी अलैहिस्सलाम का जहूर होगा तो कुछ लोग ये कहेंगे कि आपके आने की क्या जरूरत थी, और यही नहीं, इस प्रकार के लोग उनके दुश्मनों की पंक्ति में खड़े हो जाएंगे और आपसे जंग करेंगे। कहने का तात्पर्य यह है कि जहां अधिकांश लोग इमाम के जहूर की दुआ करेंगे ताकि इस दुनिया से अत्याचार का अंत हो जाए, वहीं उस वक्त भी कुछ ऐसे लोग होंगे जो आपके जहूर के विरोधी होंगे। सवाल ये पैदा होता है कि जो लोग इमाम के जहूर के विरोधी होंगे उनकी क्या विशेषताएं होंगी। इसका एक जवाब यह है कि जिन लोगों के दिलों में दुनिया समाई होगी, यानी दुनिया की मोहब्बत, पैसे की मोहब्बत, जमीन और इसी प्रकार दुनिया के दूसरी चीजों की मोहब्बत, इस प्रकार के लोग कभी भी इमाम के जहूर को पसंद नहीं करेंगे। यही नहीं, न केवल इमाम के जहूर को पसंद नहीं करेंगे बल्कि उनसे जंग करने के लिए तैयार हो जाएंगे। इस प्रकार के लोग अगर महान ईश्वर पर भरोसा रखते और ये सोचते कि महान ईश्वर ने अपनी दया व कृपा का सूरज लोगों के बीच भेजा है और लोग उसके प्रकाश से विकास, प्रगति और परिपूर्णता का मार्ग तय करेंगे तो वे न केवल विरोधी न होते बल्कि बहुत खुश होते और अल्लाह का शुक्र अदा करते कि उसने उस महान हस्ती को लोगों के मध्य भेजा है जिसका लोग सालों से प्रतीक्षा कर रहे थे। अब मानवता भौतिक विकास के अलावा आध्यात्मिक विकास भी करेगी। दुनिया के हर कोने में भाईचारे और प्रेम की बयार बहेगी। जो इंसान ये चाहता है कि महान ईश्वर उसका शुमार उन लोगों में करे जो इमाम के वास्तविक मुंतजिर हैं, तो उसे चाहिए कि वो आत्म शुद्धि करे, अपने चरित्र का निर्माण करे, अपने अंदर मौजूद बुराइयों, कमियों और दोषों को दूर करे। वो खुद को इस लायक बनाए कि लोग उससे मिलने की कामना करें, उसके हाव भाव, व्यवहार और आचरण से लगे कि वो किसी की प्रतीक्षा कर रहा है।
आशा की किरण। मानवता के मोक्ष दाता इमाम मेहदी अलैहि सलाम पर सटीक बहस पर आधारित कार्यक्रम आशा की किरण। हर हफ्ते बुधवार को
दोस्तों, जब महा मुक्तिदाता इमाम महदी अलैहिस्सलाम की गैबत का काल आरंभ हुआ तो कुछ लोगों ने महा मुक्तिदाता का विशेष प्रतिनिधि होने, यहाँ तक कि कुछ ने स्वयं को महा मुक्तिदाता होने का दावा किया और ये सिलसिला आज तक जारी है। यही नहीं, कभी कभी कुछ अवसरों पर इमाम के प्रतिनिधि रह चुके कुछ लोगों ने स्वयं को इमाम का विशेष प्रतिनिधि बताने का प्रयास किया। अहमद बिन हिलाल इस प्रकार के व्यक्तियों में से एक है। उसने गलत बयानी से काम लिया और स्वयं को इमाम का विशेष प्रतिनिधि बताया और कुछ लोगों को अपने आस पास इकट्ठा भी कर लिया। अहमद बिन हिलाल विदित में अच्छा और महान ईश्वर की उपासना करने वाला व्यक्ति था। अलबत्ता इससे पहले वो 10वें और 11वें इमाम के निकट भी रह चुका था, परंतु लोग उस पर कोई विशेष विश्वास व भरोसा नहीं करते थे। फिर भी उसे इस बात की अपेक्षा थी कि लोग उसे महा मुक्तिदाता के विशेष प्रतिनिधि के रूप में स्वीकार कर लेंगे। परंतु जब उस्मान बिन सईद को महा मुक्तिदाता का विशेष प्रतिनिधि नियुक्त कर दिया गया तो अहमद बिन हिलाल ने झूठ में दावा कर दिया कि मैं महा मुक्तिदाता का विशेष प्रतिनिधि हूँ। चूंकि अहमद बिन हिलाल लोगों के मध्य काफी मशहूर था, इसलिए कुछ लोग उसके झूठे दावे के छलावे में आ गए। उस्मान बिन सईद ने लोगों से कहा कि महा मुक्तिदाता का विशेष प्रतिनिधि वो नहीं, मैं हूँ। उसके बावजूद कुछ लोग अहमद बिन हिलाल की जाल में फंस गए, परंतु महा मुक्तिदाता ने 3 बार पत्र लिखकर लोगों को वास्तविकता से अवगत कराया। बहरहाल लगभग 266 हिजरी कमरी में उस्मान बिन सईद का निधन हो गया और उनके निधन के साथ प्रतिनिधि का उनका काल भी समाप्त हो गया। उन्होंने इन वर्षों में महा मुक्तिदाता के मार्गदर्शन की छत्र छाया में काफी हद तक दुश्मनों के षड्यंत्रों को विफल बनाया। इमाम जमान अलैहिस्सलाम के चौथे विशेष प्रतिनिधि का नाम अली बिन मोहम्मद समरी था। उन्होंने 329 हिजरी कमरी में अपने स्वर्गवास से पहले बता दिया था कि महा मुक्तिदाता की गैबत सुग़रा का काल खत्म हो रहा है और इमाम के पहले विशेष प्रतिनिधि उस्मान बिन सईद अमरी ने बहुत होशियारी से महा मुक्तिदाता के बारे में व्याप्त गलत विचारों से मुकाबला किया था, परंतु उस समय भी गुमराह लोग मौजूद थे और आज भी गुमराह लोग मौजूद हैं। परंतु महा मुक्तिदाता के बारे में सही जानकारी देने वाले विद्वान और धर्मगुरु आज भी अपने दायित्वों का निर्वाह कर रहे हैं। इस संबंध में बहुत सी किताबें भी लिखी जा चुकी हैं। उस्मान बिन सईद के स्वर्गवास के बाद इमाम जमान अलैहिस्सलाम ने उनके बेटे मोहम्मद बिन उस्मान को अपना विशेष दूसरा प्रतिनिधि नियुक्त किया। मोहम्मद बिन उस्मान भी अपने पिता उस्मान बिन सईद अमरी की भांति सद्गुणों से सुसज्जित विद्वान थे। पैगम्बर इस्लाम और उनके पवित्र परिजनों से प्रेम करने वाले निष्ठावान विद्वान थे। वो हमेशा अपने पिता के साथ साथ रहते थे, यहाँ तक कि इमाम हसन अस्करी अलैहिस्सलाम ने फरमाया था, गवाह रहना कि उस्मान बिन सईद अमरी और उसका बेटा मोहम्मद बिन उस्मान भी मेरा प्रतिनिधि और मेरे बेटे महदी का प्रतिनिधि है। दोस्तों, इमाम जमान अलैहिस्सलाम ने भी अपने विशेष प्रतिनिधि उस्मान बिन सईद अमरी के स्वर्गवास के बाद उनके बेटे मोहम्मद बिन उस्मान को सांत्वना संदेश भेजा और उनके पिता की सराहना के साथ लिखा, उनका कल्याण व भलाई यही थी कि महान ईश्वर ने तुम जैसा बेटा उन्हें प्रदान किया है कि तुम उनके बाद उनका स्थान लोगे। इसी प्रकार इमाम जमान अलैहिस्सलाम ने अपने विशेष प्रतिनिधि उस्मान बिन सईद अमरी के लिए महान ईश्वर से दया व कृपा की प्रार्थना की। मोहम्मद बिन उस्मान को भी लोग एक धर्मपरायण, मुत्तकी और विद्वान जैसी विशेषताओं से जानते थे। वो लगभग 40 वर्षों तक महामुक्तिदाता के विशेष प्रतिनिधि रहे। महामुक्तिदाता के दूसरे विशेष प्रतिनिधि की कब्र भी बगदाद में अपने पिता उस्मान बिन सईद अमरी की बगल में है। मोहम्मद बिन उस्मान ने ऐसी स्थिति में अपना कार्य आरंभ किया कि कुछ लोग 12वें इमाम महदी अलैहिस्सलाम के बारे में संदेह में थे। उन्होंने भी अपने पिता की भांति महामुक्तिदाता के बारे में मौजूद भ्रांतियों को दूर करने का यथासंभव प्रयास किया। इस प्रकार से कि बगदाद में मोहम्मद बिन उस्मान ने 10 लोगों को अपना विशेष प्रतिनिधि बना रखा था। इमाम ज़मान अलैहिस्सलाम के जो विशेष प्रतिनिधि थे, उनकी सबसे महत्वपूर्ण जिम्मेदारी इमाम और लोगों के मध्य संपर्क स्थापित करना था। मोहम्मद बिन उस्मान ने अपने धार्मिक दायित्वों को बहुत अच्छी तरह निभाया और लोगों के मार्गदर्शन के लिए महामुक्तिदाता के आदेशों को लोगों तक पहुंचाया। अब्बासी खलीफा मोतमिद के शासनकाल में दूसरे अब्बासी खलीफाओं की अपेक्षा महामुक्तिदाता के दूसरे विशेष प्रतिनिधि के समय में अधिक आज़ादी थी और धीरे धीरे शियों के साथ अधिक कड़ाई की जाने लगी। यहाँ तक कि शियों, विशेषकर महामुक्तिदाता के चाहने वालों और अनुयायियों का दमन धीरे धीरे तेज हो गया। हुसैन बिन रूह नुबख्ती इमाम ज़मान अलैहिस्सलाम के तीसरे विशेष प्रतिनिधि थे। मोहम्मद बिन उस्मान हुसैन बिन रूह पर बहुत भरोसा करते थे और अपने जीवन के अंतिम समय में उन्होंने हुसैन बिन रूह के लिए भूमि प्रशस्त कर दी। यहाँ तक कि वे महामुक्तिदाता अलैहिस्सलाम के तीसरे विशेष प्रतिनिधि नियुक्त कर दिए गए। मरौता के मुक्तिदाता इमाम महदी अलैहिस्सलाम ने मोहम्मद बिन उस्मान को उनकी मौत का नियत समय बता दिया था। इसलिए जब मोहम्मद बिन उस्मान के स्वर्गवास का समय निकट आ गया, तब उन्होंने शिया समुदाय के प्रतिष्ठित लोगों को बुलाया और उन्होंने लोगों के मध्य बताया कि हुसैन बिन रूह इमाम ज़मान अलैहिस्सलाम के तीसरे विशेष प्रतिनिधि हैं और इमाम ज़मान अलैहिस्सलाम हुसैन बिन रूह की प्रशंसा करते हुए इस प्रकार कहते हैं, मैं उसे पहचानता हूँ, ईश्वर उसे नेकी और अपनी प्रसन्नता प्रदान करे। वो उस चीज में मेरे विश्वास पात्र है जिसकी उसने जिम्मेदारी ली है और वो मेरे निकट वो स्थान रखता है जो उसे प्रसन्न कर देगा। वो सदाचारी, विद्वान, बुद्धिमान और दूरदृष्टि रखने वाला है। हुसैन बिन रूह 21 साल तक महामुक्तिदाता इमाम महदी अलैहिस्सलाम के विशेष प्रतिनिधि थे। इस दौरान बड़े उतार चढ़ाव आए। आरंभिक वर्षों में महामुक्तिदाता को पहचानवाने के लिए अपेक्षाकृत बेहतर थे, विशेषकर इसलिए कि आले फुरात नाम के शिया कुल का अब्बासी शासकों के दरबार में काफ़ी प्रभाव था। परंतु 312 हिजरी कमरी में इस परिवार के सदस्यों को इस आरोप में गिरफ्तार करके जेल में डाल दिया गया कि वे अब्बासी शासकों के विरोधियों के साथ सहयोग कर रहे हैं। इसी निराधार आरोप में हुसैन बिन रूह को भी गिरफ्तार कर लिया गया। वो भी 5 वर्षों तक जेल में रहे। अंततः महामुक्तिदाता के विशेष तीसरे प्रतिनिधि को 317 हिजरी कमरी में रिहा कर दिया गया और उन्होंने अपनी गतिविधियां जारी रखी। हुसैन बिन रूह के काल की एक अप्रिय घटना का संबंध मोहम्मद बिन अली शलमगानी से है। शलमगानी एक बड़ा विद्वान और इमाम हसन अस्करी अलैहिस्सलाम और महामुक्तिदाता के पहले दो विशेष प्रतिनिधियों का दोस्त था। उसके अंदर पद की भूख और लालच थी। उसे अपेक्षा थी कि इमाम ज़मान अलैहिस्सलाम का उसे विशेष तीसरा प्रतिनिधि बना दिया जाएगा, मगर उसके बजाय हुसैन बिन रूह महामुक्तिदाता के विशेष प्रतिनिधि बना दिए गए। ये बात उसको बहुत अखरी और उसके अंदर ईर्ष्या की आग जल उठी। अलबत्ता سلم غانی نے بڑی چالاکی سے کام لیا اور آرمبھ میں اس نے سوئم کو حسین بن روح کا پرتندھی بتایا اور اس کے بعد دھیرے دھیرے اس نے سوئم کو امام زمان علیہ السلام کا وشیش پرتندھی بتایا اور بعد میں خود مہا مکتی داتا کا دعویٰ کر بیٹھا۔ تو دوستو آج کے کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے، انمت دیں، خدا حافظ۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستوں اب آپ کی سیوا میں پرستوت ہے کارکرم آج کل۔
آج کل
دوستوں کارکرم آج کل میں آپ کا سواگت ہے۔ آج کے کارکرم میں ہم اسلامی جگت کے مہتوپورن مدے فلسطین کے وشے پر چرچا کریں گے۔ اختر رضوی کا سلام سویکار کیجیے۔ فلسطین کی دھرتی سبھی دیویہ و آسمانی دھرموں کے لیے ایک پوتر بھومی ہے اور مول روپ سے اس بھومی کا اتہاس پیغمبروں کے نام سے شروع ہوتا ہے۔ اتہاسکاروں کے انوسار فلسطین پاشاڑ یگ سے مانوتا کا استھان اور جننی رہا ہے اور خانہ بدوشوں کے یگ سے لے کر کرشی یگ تک مانو جیون کے وکاس کے چرنوں کا ساکشی رہا ہے۔ یہ بھومی سبھیتاؤں کو جوڑنے کا بندو اور آسمانی دھرموں کے ادگم اور وستار کا استھل ہے اور وشو کے مہان دھرموں اور وشو کے سبھی راشٹروں کے انویائیوں کے دھیان اور آدر کا ہمیشہ سے کیندر رہی ہے۔ کارکرموں کے اس شرنکھلا میں ہم آپ سے اسلام دھرم اور اس کے انویائیوں کے لیے فلسطین کی بھومی کے مہتو کے کارنوں کے بارے میں بتا رہے ہیں اور یہ بتانے کی کوشش کر رہے ہیں کہ فلسطین کا مدعا اسلامی دنیا میں سب سے مہتوپورن مدوں میں سے کیوں ہے۔ اس بھومی کے اتہاس کے بارے میں ادھک جانکاری کے لیے ہمارے ساتھ رہیں۔ دوستوں، بنی اسرائیل جاتی کو اپنے پیغمبر حضرت موسیٰ علیہ السلام کی اوگیا کے کارن 40 سال تک ریگستان میں بھٹکنا پڑا اور حضرت موسیٰ علیہ السلام کی مرتیو تک انہیں فلسطین کی بھومی میں پرویش ہونے کی انومتی نہیں دی گئی۔ حضرت موسیٰ علیہ السلام کی مرتیو کے بعد حضرت موسیٰ علیہ السلام کے اترادھیکاری حضرت یوشا یا جیشوا علیہ السلام کے نیتتو میں بنی اسرائیل جات نے جارڈن ندی کو پار کیا اور فلسطین کے اریحا یا جیریکو شہر میں پرویش کیا۔ جیریکو کے بعد انہوں نے سمے رہتے ہوئے انیہ شہروں پر بھی نینترن کر لیا اور اس پرکار تالوت یا شاول، پھر حضرت داؤد یا ڈیوڈ، حضرت سلیمان یا ان ایشوریہ دوت اور بنی اسرائیل جاتی کے راجاؤں نے لگ بھگ 500 سال عیسیٰ پورو تک اس بھومی پر شاسن کیا۔ حضرت داؤد علیہ السلام کے زمانے میں اور ان کے بعد حضرت سلیمان نبی کے زمانے میں بنی اسرائیل کے لوگ حیران و پریشان تھے۔ حضرت داؤد علیہ السلام نے فلسطین کی بھومی کے ایک بڑے حصے پر قبضہ کیا اور لگ بھگ 1000 ورش عیسیٰ پورو یروشلم کو فلسطینیوں سے لینے میں کامیاب رہے اور انہوں نے وہاں بیت المقدس کے نرماڑ کا کام شروع کیا اور اس شہر کو اپنی سرکار کی راجدھانی گھوشت کیا۔ راجنیتک درشٹی سے حضرت داؤد علیہ السلام کے شاسن کو اسرائیلیوں کا سورنم کال مانا جاتا ہے۔ حضرت داؤد علیہ السلام کے بعد ان کے بیٹے حضرت سلیمان نبی علیہ السلام نے سرکار سنبھالی اور بیت المقدس کی عمارت پوری کرائی۔ حضرت سلیمان کے سمے میں فلسطین کی بھومی نے ایک ویاپک وکاس اور ترقی دیکھی۔ اس اودھی کے دوران بنی اسرائیل نے اس سمے کی آباد بھومی کے بڑے حصے پر قبضہ کر لیا تھا۔ حضرت سلیمان نبی کے بعد یہودی شاسن یا راج کے اترادھیکاری کے چین میں وواد ہو گیا۔ اسرائیل کے 10 قبیلوں نے
حضرت سلیمان نبی کے پتر رہبعام کی بیعت کرنے یا ان کے آگیا پالن سے انکار کر دیا، اور کیول دو قبیلے یہودا اور بنیامین نے ہی ان کی آگیا پالن کی پرتیجا کی۔ ان مدبھیدوں کے کارن یہ راجیہ دو راجیوں میں وبھاجت ہو گیا، ایک یہودا کا سامراجیہ اور دوسرا اتری سامراجیہ۔ ان دونوں سرکاروں کے بیچ وواد کی وجہ سے یدھ اور رکت پات بڑھ گیا، اور کہانی اتری راج کے آشوریوں کے پربھتو کے ساتھ سماپت ہو گئی۔ یہودا کی سرکار کو بابل یا بیبی لونین کے خون کے پیاس سے راجا بخت النصر نے اکھاڑ پھینکا، اور فلسطین کلدانیوں کے علاقے میں شامل ہو گیا، اور سارے یہودیوں کو غلام بنا لیا گیا۔ دوستوں، یہودیوں کا وستھاپن ایران کے راجہ سائرس کے آکرمن اور بیبی لونین سامراج کے وناش تک جاری رہا۔ سائرس یا کوروش نے بابل پر وجے پراپت کی اور یہودیوں کو یروشلم لوٹنے کی انومتی دی۔ ایکے منٹ یا حقامانشی سائرس دوارا بیبی لونین سرکار کو اکھاڑ پھینکنے کے ساتھ ہی فلسطین ایکے منٹس یا اخامنشی کے شاسن میں آ گیا، اور ایرانی راجہ نے یہودیوں کو یروشلم کے پنرنرمان میں بہت مدد کی اور لگ بھگ اس شہر کا پنرنرمان کیا۔ یروشلم کی شانتی ڈیریس یا داریوش ترتی کے شاسن کال کے انت تک جاری رہی، جو ایران کے 381 سے 330 عیسیٰ پورو تک چلنے والے ایک مینٹ یا اخامنشی راج ونش کے راجاؤں میں سے ایک تھا، جب تک سکندر مہان نے لگ بھگ 323 عیسیٰ پورو ایران، مصر، سیریا اور فلسطین پر حملہ کیا اور ان شیتروں میں بھاری تباہی، ہتیا، لوٹ پاٹ اور وناش کا کارن بنا۔ تب سے بیت المقدس اور فلسطین پوری طرح سے یونانیوں کے قبضے میں رہا۔ سکندر کے بعد اس کے اترادھیکاریوں نے فلسطین پر ادھیکار کر لیا، پرنتو اس بھومی پر ان کا آدھپتیہ ادھک سمے تک نہیں رہا، اور کچھ سمے بعد رومن نے وہاں آکرمن کیا، اور عیسوی سن کے 7ویں اور 8ویں دشک میں یدھوں کے دوران فلسطین کے کئی بھاگوں اور شیتروں پر ادھیکار کر لیا۔ اس سمے یروشلم کو ایک بار پھر لوٹ لیا گیا، اور دوسرا اپاسنا استھل جسے ایک منٹ شاسن کے دوران پھر سے اس دھرتی پر بنایا گیا تھا نشٹ کر دیا گیا، اور کیول اس کی پشچمی دیواریں ہی باقی بچی تھیں۔ یروشلم پر رومنوں کے ادھیکار کے ساتھ اور بعد کے ورشوں میں فلسطین میں انکول واتاورن کے باوجود یہودی پھر سے اپنے اواگیاکاری شڈینترکاری موڈ میں آ گئے، اور رومن سرکار کے خلاف ایک سازش انہوں نے شروع کر دی، اور اس نے رومن نیتاؤں کو انہیں دنڈت کرنے پر مجبور کر دیا۔ اسی لیے 135 عیسوی میں روم کے راجہ ہیڈرین نے یہودیوں کو یروشلم سے نکال دیا، اور انہیں اس بھومی میں پرویش کرنے، بسنے اور یہاں تک کی آنے سے ہی منع کر دیا۔ اس سمے فلسطین رومن سامراج کا ایک راجنیتک اور ایک کاریکاری حصہ بن گیا۔ فلسطین کی بھومی پر رومن ورچسو کی اودھی کے دوران حضرت عیسیٰ مسیح علیہ السلام دنیا کے لیے فلسطین کی بھومی کے ایتیحاسک شہروں میں سے ایک بیت لحم شہر میں پیدا ہوئے، جو ایک نئے دھرم کے دودھ بن کر دنیا میں آئے تھے۔ یہودی پادریوں اور دھرم گروؤں نے حضرت عیسیٰ مسیح کے دھرم اور نئے ایشوریہ دودھ کو اپنے دھارمک، راجنیتک اور آرتھک شاسن اور ورچسو کے لیے خطرے کے روپ میں دیکھا۔ اسی لیے کئی کنعانیوں اور فلسطینیوں پر انہوں نے اتیاچار کیے اور انہیں بھیشن پرتاڑت کیا، جو حضرت عیسیٰ مسیح کے دھرم میں وشواس رکھتے تھے۔ نئے دھرم کا مقابلہ کرنے اور اس کے پرسار کو روکنے کے لیے یہودی پادری اور دھرم گرو ورگ نے رومن شاسکوں کے دربار میں حضرت عیسیٰ مسیح اور ان کے ساتھیوں اور انویائیوں کے خلاف سازش رچی۔ انت میں رومن شاسک نے حضرت عیسیٰ مسیح یا یوشو کو سولی پر چڑھانے اور اسے ویوہارک بنانے کے لیے یہودی پادریوں کے پرستاؤ کو مان لیا۔ اس روایت کے آدھار پر حضرت عیسیٰ مسیح علیہ السلام کو یروشلم میں زیتون کی پہاڑی پر سولی پر چڑھایا گیا اور پھر وہ آسمان پر چلے گئے۔ بے شک مسلمانوں کی پوتر پستک پوتر قرآن حضرت عیسیٰ مسیح علیہ السلام کے سولی پر چڑھنے سے انکار کرتی ہے، لیکن ساتھ ہی یہودیوں کی سازش اور حضرت عیسیٰ مسیح علیہ السلام کو سولی پر چڑھانے کے لیے ان کے اکسانے کی گاتھا بیان کرتی ہے۔ رومنز کے عیسائی دھرم میں شامل ہونے اور رومن سامراج کے وبھاجن کے ساتھ کانسٹنٹائن پوروی رومن سامراج کی راجدھانی بن گیا، جسے بیزانٹ نام دیا گیا۔ کانسٹائن سامراج کی ماں رانی ہیلینا نے 326 عیسوی میں فلسطین کا دورہ کیا اور یروشلم میں قیامت چرچ اور بیت لحم میں العہد چرچ کا نرمان کیا۔ اس کے بعد بیزانٹن سامراج کے کاریکال میں 390 عیسوی کے آس پاس فلسطین کو پہلے، دوسرے اور تیسرے فلسطین شیتروں میں وبھاجت کر دیا گیا۔ پہلے فلسطین میں یہود سامراج ساحل اور پوتر بھومی شامل تھی، دوسرے فلسطین میں گیلیل یا جلیل راج، جزریل گیلیل یا جلیل راج کے پوروی شیتر اور پورو ڈیکا پولس کا پشچمی بھاگ شامل تھا، جبکہ تیسرے فلسطین میں دکشنی جارڈن بھی شامل تھا جو کبھی عرب شیتر کا حصہ تھا۔ سن 614 میں پارسیوں کے قبضے کے دوران فلسطین پر بیزانٹین شاسن استھائی روپ سے سماپت ہو گیا، کیونکہ اس سمے ساسانی راجا خسرو پرویز نے رومن سینکوں کو ہرا دیا تھا اور ایران کے ساتھ سہیوگ کرنے والے یہودیوں کے مارگ درشن میں یروشلم یا فلسطین پر وجے پراپت کی۔ لیکن خسرو پرویز کی مرتیو کے بعد یہ بھومی پھر سے عیسائیوں کے ہاتھوں میں چلی گئی۔ اس سمے عرب اور عرب پرائدیپ میں اسلام دھرم کا ادے ہو چکا تھا اور عرب پرائدیپ میں اسلام کے ادے کے ساتھ ہی دنیا میں خاص کر فلسطین کی بھومی پر نئے وکاس ہو رہے تھے۔ تو دوستوں، کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے، ہمیں اجازت دیجیے۔ دوستوں، آپ سن رہے ہیں ریڈیو تہران کی ہندی سیوا۔ دوستوں، ہمیں آشا ہے کہ ہمارا یہ پرسارن بھی آپ کو سدا کی بھانتی پسند آیا ہوگا۔ تو اسی کے ساتھ اختر عباس اور ساتھیوں کو اجازت دیجیے، خدا حافظ۔
Thank you.